नमस्कार। कार्यक्रम जीवन साथीको आजको नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। म गोकुल भण्डारी। कार्यक्रम जीवन साथी तपाईँ हरेक साताको आइतबार ठिक यसै समयमा सुने जितिन्छ सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम तपाईँ www.vijayfm.org.np लगन गरेर अथवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएमको एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम जीवन साथीमा हामीले त्यस्ता एक जोडीसँग कुराकानी गर्छौँ जसले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। ती जोडीसँग हामीले विशेष गरेर माया, प्रेम र पारिवारिक विषयमा रहेर कुराकानी गर्ने गर्छौँ। आउनु श्रोता आफन्त, सदा झैँ आजको कार्यक्रम जीवन साथीमा पनि हामीले भरतपुर महानगरपालिका वडा नम्बर 4 धर्मचोक लङ्कु चितवनमा बस्नुहुने एक उदाहरणीय जोडीसँग कुराकानी गर्दैछौँ। भरतपुर महानगरपालिका वडा नम्बर 4 धर्मचोक लङ्कुमा बस्नुहुन्छ प्रजापति सापकोटा र गौरी सापकोटा। प्रजापतिजी विद्युत व्यवसाय सङ्घ चितवनको निवर्तमान अध्यक्ष हुनुहुन्छ। विद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था चितवनको उपाध्यक्ष हुनुहुन्छ। त्यसै गरी स्वयंसेवी रक्तदाता समाज चितवनको कोषाध्यक्ष हुनुहुन्छ भने लेखापढी कानुन व्यवसाय सङ्घ चितवनको पूर्व सचिव पनि हुनुहुन्छ। त्यसै गरी प्रजापतिजी वैकुण्ठ टोल विकास संस्था भरतपुर 4 लङ्कुको सल्लाहकार हुनुहुन्छ। चिसापानी शिवालय मन्दिरको सञ्चालक समिति सदस्य हुनुहुन्छ भने पेसाले उहाँ विद्युत व्यवसायी हुनुहुन्छ। भरतपुर 4 धर्मचोक लङ्कुमा रहेको उदय हार्डवेयर एन्ड बिजुली पसलको सञ्चालक पनि हुनुहुन्छ। गौरीजी गिरहेणी हुनुहुन्छ। भरतपुर 4 धर्मचोकमा रहेको दिदी बहिनी समूहको अध्यक्ष हुनुहुन्छ। त्यसै गरी ज्ञान ज्योति पुस्तकालय धर्मचोकको सञ्चालक समिति सदस्य हुनुहुन्छ भने पेसाले उहाँ पनि विद्युत व्यवसाय एवं हार्डवेयर व्यवसायमा आबद्ध हुनुहुन्छ। आजको कार्यक्रम जीवन साथीमा हामीले उहाँहरू प्रजापति सापकोटा र गौरी सापकोटासँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गर्दैछौँ। कार्यक्रममा लागौँ कुराकानीतर्फ। कार्यक्रममा तपाईँहरू दुवैजनालाई स्वागत छ।
धन्यवाद हजुर।
धन्यवाद।
आराम हुनुहुन्छ?
हजुर आराम छौँ।
आजभोलि केमा व्यस्त हुनुहुन्छ? दिनचर्या कसरी बितिरहेछ?
यही हो, सामाजिक सेवा साथै आफ्नो व्यापार व्यवसाय। अब समाजमा आइपरेका चाहिँ केही समस्याहरू चाहिँ आयो, केही भयो भनेदेखि त्यस्तो खालको काममा सरिक भइन्छ, नभएदेखि धेरै समय चाहिँ व्यवसायलाई समय दिइन्छ।
गौरीजी?
मेरो पनि त्यही हो, घर राम्रोसँग सम्हाल्ने, व्यवसायलाई ध्यान दिने, अब समूह चलाएकोले समूहमा परेका समस्याहरूलाई समाधान गरेर राम्रो बनाएर लैजाने, यही छ मेरो नि।
आजको यो कुराकानीमा हामी तपाईँहरू बिचको दाम्पत्य जीवनको बारेमा प्रत्यक्ष कुराकानी गर्दैछौँ होइन। तपाईँहरू यो कुराकानीको लागि तयार हुनुहुन्छ?
तयार छौँ।
तयारी छौँ।
उसो भए म चाहिँ यो कुराकानी जीवनसाथीकै प्रसङ्गबाट सुरुवात गरौँ होइन। जस्तो जीवनसाथी भन्ने बित्तिकै विवाहको कुरा आउँछ, तपाईँहरूले विवाह चाहिँ कसरी गर्नुभयो? माघी विवाह गर्नुभयो, प्रेम विवाह गर्नुभयो, अथवा चाहिँ भागेर विवाह गर्नुभयो, कसरी गर्नुभयो?
हजुर, हाम्रो विवाह चाहिँ माघी विवाह नै हो। हामी अब घरबाट विवाह गर्नु पर्यो भनेर चाहिँ पहिल्यैदेखि बुवा आमाले चाहिँ घचघचाइरहनु भएको थियो। अब कमसेकम आफ्नो व्यवसायमा लागिसकेपछि अथवा काम कुनै केही काम गरेर चाहिँ गरौँ भनेर भन्दा भन्दै पनि घरको चाहिँ सरसल्लाह अनुसार चाहिँ होइन विवाह गर्नुपर्छ भन्ने खालको भयो। त्यो क्रममा चाहिँ खोजी गर्दै जाँदाखेरि मेरो व्यापार व्यवसाय अथवा भोलि मेरो चाहिँ पाइलामा पाइला, कानमा कान, साथमा साथ दिन सक्ने चाहिँ खालको जीवनसाथी कहाँ छ त भन्दै खोज्दै जाँदाखेरि मैले भरतपुर हाकिम चोकमा भानुभक्त कणेलको छोरी गौरी सापकोटालाई फेला पारेँ। त्यही क्रममा चाहिँ विवाह सम्पन्न गरियो।
त्यो विवाहको चाहिँ मध्यस्थकर्ता होइन, हामीले चाहिँ चलन चल्तीको भाषामा लमी पनि भनेर भन्ने गर्छौँ, त्यो भूमिका चाहिँ कसले निभाउनु भयो त?
त्यो हाम्रो यो साबिक 7 नम्बरमा बस्नुहुन्थ्यो नरहरी कणेल। मेरो नाताले चाहिँ मेरो बुढो माओली मामाको बुवाको मामाको नाति चाहिँ हुनुहुन्थ्यो नरहरी कणेल। उहाँ पनि बिउकै चाहिँ भएको र मेरो ससुराली पनि बिउकै भएको हुनाले उहाँहरू चाहिँ अब पाहाडमा चाहिँ पाहाड घरमा सँगै भएको कारणले गर्दाखेरि त्यहाँ छन्, उनी योग्य छन्, मेहनती छन् र सहनशील पनि छन्। त्यहाँ चाहिँ गएर कुरा गर्दाखेरि तिम्रो लागि उपयुक्त चाहिँ ठाउँ त्यहाँ छ भनेर चाहिँ उहाँले चाहिँ देखाउनु भयो। त्यो क्रममा चाहिँ कुरो अगाडि बढ्यो।
गौरीजी, तपाईँको घरमा चाहिँ विवाहको प्रसङ्ग कहाँबाट कसरी चल्यो नि?
मेरोमा त अब छोरी मान्छेको त्यस्तो बाहिरै खुलेआम पहिल्यैदेखि हुन्थेन। अब कुरा गर्दै जाँदा भने जस्तो भयो भने दिने मनस्थितिमा आमाहरू दाईहरू बाहरू चाहिँ राख्नुहुन्थ्यो। अनि त्यसरी अब बिहाई गर्ने बेला भयो, अब गर्ने नै हो भनेर त्यसरी गर्ने बेला थिएन हाम्रो बेलामा। त्यही पनि म पढाइ पछाडि पढ्न सुरु गरेको भएर पढाइ पनि पछाडि नै थियो, पढ्दै थिएँ राम्रोसँग। पढ्दा पढ्दै दाजुले चाहिँ बोल्नुभएको थियो, तैँले चाहिँ पढाइ राम्रो गरेर फर्केर गएछ भने एसएलसी दिनजेरीसम्म मैले चाहिँ पढ्न छुट्याइदिन्न, नत्र भने बिहा गर्ने यस्तो कुनै राम्रो घर आयो भने दिनु पनि हुन्छ भनेर भनेकोले मलाई त्यो बिचमै बिहा गर्न चाहिँ दिनुहुन्न भन्ने चाहिँ सोच थियो। छोरी मान्छे हो, दिनुपर्छ। दाईको बहिनीको बिहा गर्ने बेला भइसक्यो, एकैचोटि दिँदाखेरि सबै परिस्थिति मिल्दैन। त्यसर्थ नराम्रो ठाउँ छैन, तँलाई केही अप्ठ्यारो गाह्रो पऱ्यो भने हामी चाहिँ छौँ। त्यसो गर्दाखेरि राम्रो हुनुहुन्छ अरे केटा पनि, त्यसो गर्दाखेरि छोड्न नमिल्ने छ अरे, दिन पऱ्यो भन्ने कुरा गर्नुभयो। अनि त्यसपछि मैले सोचेँ ठिक छ, उमेरले पर पुगिसकेपछि आँटेको सबै चिज हुँदो रहन्छ। 20 वर्ष पुगिसकेको छु, अब बा आमाको मान्नु पनि, म छोरीले मान्नु पनि कुरा नै त्यही हुँदो रहेछ। त्यसो गर्दा ल तपाईँहरूले जे भन्नुहुन्छ त्यही गर्छु त नि, तर मैले चाहिँ 1 वर्ष एसएलसी दिने चाहिँ जरी म घरमा बस्दिनँ, म पढ्न पाउनुपर्छ। त्यसपछि त्योभन्दा अगाडि चाहिँ घर जानुपर्छ भने जबरजस्ती भयो भने म चाहिँ बरु घरै छोडिदिन्छु। त्यतिखेरको कुरा चाहिँ तपाईँहरू राखिदिनुहोस् भनेपछि अनि फेरि घरमा कुरा लगेपछि उहाँलाई नै अप्ठ्यारो परेछ। पहिला त अब बिहा गर्नु नै पर्ने थियो। अनि म चाहिँ त्यो घर कता छ, नाम के हो, अनि कस्तो हुनुहुन्छ, मलाई बिहा गर्न आउने बर भन्ने पनि मलाई केही थाहा थिएन। मलाई सबै चाहिँ दाईहरू आमाहरूको जिम्मामै छोडेर बिहा गर्न स्वीकारे।
तपाईँलाई चाहिँ प्रजापति सापकोटा विवाहको कुरा लिएर आउनुभन्दा अगाडि होइन घरमा अरू कोही चाहिँ यसो विवाहको प्रसङ्ग लिएर कुराकानी गर्न आउनु भएको थियो कि आउनुभएको थिएन?
त्यस्तो केही पनि थाहा थिएन मलाई चाहिँ। अब त्यस्तो पढाइमै पछाडि नै थिएँ म जम्मा 14 वर्षबाट कख सिकेको मान्छे। 20 वर्ष हुँदाखेरि म 9 कक्षामा त पढ्थेँ, अनि त्यसरी पढ्दै जाँदाखेरि त्यो बिचमा चाहिँ मेरो पढाइ पनि थिएन। अब पढाइले पार भएको थिइनँ, पढाइ राम्रो थियो, त्यसले गर्दा भर्खरै दिने होइन भन्ने कुरो भइरहेको थियो। उहाँ नै हो मेरो लागि पहिलोचोटि आएको भन्ने मैले थाहा पाएको कुरामा चाहिँ अब अरू चाहिँ थाहा छैन। आमाले दाईहरूले केही गर्नुभयो कि, अब बुवा अलग्गै हुनुहुन्थ्यो, सानियामा हुनुहुन्थ्यो, अनि हामी चाहिँ आमा र दाईहरूसितै बस्थ्यौँ।
प्रजापतिजी,
हजुर,
त्यो विवाह गर्ने सन्दर्भमा चाहिँ तपाईँहरू बिचमा कुराकानी भयो कि भएन विवाहको विषयलाई लिएर?
विवाहको विषयलाई लिएर चाहिँ भएन।
हजुर,
यो ठाउँमा चाहिँ फलानाको चाहिँ छोरी बहिनी चाहिँ छन् भनेर चाहिँ भनेपछि मैले चाहिँ जिन्दगी बिताउनु पर्ने भइसकेपछि कस्तो खालकी छन् त के छन् भन्ने चाहिँ खालको हिसाबले म चाहिँ उनको घरमा उनले थाहा नपाउने गरेर गएर उनलाई चाहिँ मैले देखेर चाहिँ घरमा बसेर पनि चाहिँ के अरे मानौँ न 1-2 घन्टा अथवा 10-15 मिनट भए पनि बसेर चाहिँ म आएको थिएँ। र एउटा मलाई चाहिँ अरू पनि इष्टमित्रहरूले चाहिँ कुरो चाहिँ आउँदै गर्दाखेरि फलान ठाउँमा चाहिँ यस्तो रहेछ के गर्ने भन्दाखेरि पानी खानु मूलको बिहा गर्नु कुलको भनेर चाहिँ भन्छन्। कुल खानदान ठिक छ, कुल खानदान भइसकेपछि भोलि चाहिँ आफ्नो जीवनलाई चाहिँ साथ दिने चाहिँ खालको योग्य खालको जीवनसाथी हुन्छ भन्ने खालको चाहिँ धेरै इष्टमित्रहरूबाट पनि सुझाव सल्लाहहरू चाहिँ पाएँ। त्यो क्रममा चाहिँ गएको जुन इष्टमित्रहरूले चाहिँ सुझाव सल्लाह दिनुभएको थियो त्यही चाहिँ भएको महसुस चाहिँ मैले पाएको छु। किन भन्दाखेरि अहिले मेरो चाहिँ व्यापार व्यवसायमा होस् या सामाजिक क्षेत्रमा चाहिँ होस् अथवा दाजुभाइहरूको इष्टमित्रको चाहिँ सम्बन्धमा चाहिँ होस् कुनै पनि ठाउँमा चाहिँ अब्जेक्ट पाउने चाहिँ खालको अवस्था चाहिँ उनीबाट चाहिँ मैले पाएको छैन। यही नै खुसीको कुरो छ।
विवाह चाहिँ कसरी गर्नुभयो, सामान्य रूपले गर्नुभयो कि धुमधामसँग गर्नुभयो?
त्यति बेलाको अवस्थामा चाहिँ हामीले सामान्य चाहिँ खालको अवस्थामा चाहिँ भन्नुपर्छ। अब उहाँ हामी गणेश स्थानमा चाहिँ यहाँ 11 नम्बरको गणेश स्थान मन्दिरबाट चाहिँ हाम्रो चाहिँ विवाह भएको, तर वैदिक विधिपूर्वक चाहिँ भएको हो। सबै इष्टमित्रहरू चाहिँ माइती पक्षको अथवा हाम्रो चाहिँ घर पक्षको सबै चाहिँ जन्ती सहित आएर अब त्यति बेलाको अवस्थाको चाहिँ अरू हाम्रो चाहिँ दाजुभाइहरूको भन्दा चाहिँ समय परिस्थिति अनुसार चाहिँ अलिकति चाहिँ ऊ हो अब, तर चाहिँ त्यति बेलाको अवस्थाको पनि हाम्रो सिम्पल सादा र एउटा रीतिरिवाजपूर्वकको चाहिँ विवाह हो।
गौरीजी,
हजुर,
अलिकति तपाईँहरू बिचको राम्रो नराम्रो बानी व्यवहारको बारेमा कुराकानी गरौँ होइन। श्रीमान श्रीमती माया प्रेम सद्भाव सामिप्यता हुँदाहुँदै कहिलेकाहीँ यसो कल झगडा दुवै पक्षको राम्रो नराम्रो बानीहरू हुन्छ होइन। म चाहिँ गौरीजीबाटै सुरुवात गरौँ। जस्तो तपाईँलाई लागेको तपाईँले महसुस गरेको मेरो श्रीमानको यो चाहिँ बानी असाध्यै राम्रो छ, उहाँको धेरै बानीहरूमध्ये मलाई यो बानी साह्रै मनपर्छ भन्ने लागेको, उहाँको साह्रै राम्रो बानी चाहिँ के छ?
बानी राम्रो त अब मायाले गर्दा सबै कुरा राम्रो हुन्छ होइन, हेराइ पनि हो मान्छेको। मलाई चाहिँ अब सबभन्दा बाहिर गएर कति पनि नखाने अनि टाइम टेबलमा आफ्नो काम गरेर भ्याउनुपर्छ भन्ने, अनि त्यसपछि नभुल्दिने काहीँ पनि गएर साँझ बिहान जति बेला नि आफ्नो टाइम टेबलले काम गर्ने, टाइममा घरमा आउने, घरकै खाना खाने सबैभन्दा राम्रो। अनि सबैलाई चाहिँ राम्रोसँग आफूले सङ्गत गरेको मान्छेहरूलाई पनि बिग्रिन नदिइकन होइन घर परिवारलाई मिलाएर लैकन आफू नभइकन अब घरको दाई भाइदेखि सबैको चाहिँ निगरानी राखेर छोराछोरी दाईका छोराछोरीदेखि सबैलाई चाहिँ एकैनास लैजानुपर्छ भनेर चाहिँ मनमा मन मिलाएर अब नराम्रोलाई सल्लाह दिएर राम्रोमा ल्याएर गरी खानुपर्छ भन्ने चाहिँ अगाडि बढेर आफू चाहिँ सानो होइन हामी गरिब दुखी भयो भनेर सम्पत्ति पुर्खाले कमाइदिएको सम्पत्ति ठुलो मान्नु हुँदैन, हात खुट्टा सही सलामत भएको मान्छे धनी हो भनेर त्यसरी अगाडि बढाउनु भयो अहिलेसम्म। अब दाजुभाइमा साइलो भए पनि व्यवहारले चाहिँ उहाँ जेठो नै भएर काम गर्नुभयो, यही नै मलाई चाहिँ खुसीको कुरा सबभन्दा।
मान्छेको सुधार गर्नुपर्ने पक्ष पनि हुन्छ। तपाईँले महसुस गरेको तपाईँको नजरमा मेरो बुढाले यो चाहिँ बानी सुधार गर्दैदेखि हुन्थ्यो, यो चाहिँ अलि उहाँको नराम्रो बानी छ भन्ने लागेको तपाईँले महसुस गरेको, त्यस्तो उहाँले सुधार गर्नुपर्ने बानी चाहिँ के देख्नु भएको छ त?
त्यस्तोमा चाहिँ खासै त्यस्तो त धेरै ठुलो त होइन, तर त्यो उहाँ सँगसँगै भइएन अथवा एक्लै केही काम गरिराख्यो भने उहाँले चाहिँ आफूलाई अप्ठ्यारो टेन्सन पऱ्यो भने अब यहाँ काम गरिरहेको छ अब सपोर्ट भएन मैले मात्रै गरेछु कि अब खालि भुले खान् कि भन्ने तरिकामा हेर्नुहुन्छ, त्यो चाहिँ गलत बानी चाहिँ मलाई त्यो लाग्छ। मैले पनि त्यो सोचेको हुँदैन, उहाँले चाहिँ गर्नुभएको काम चाहिँ राम्रो हुन्छ, मैले पनि त्यसरी नै गरिराखेको छु त्यही बुद्धि हुन्थ्यो भन्ने मात्रै लाग्छ।
प्रजापति सापकोटाजी, त्यो काममा चाहिँ अलिकति दोष दिनुहुन्छ कि?
त्यस्तो होइन, त्यस्तो होइन। अब एउटा घर परिवारमा हरेक दुःख सुख अथवा जो नजिकको मान्छे छ त्यसैसँग नै चाहिँ हुन्छ, हाँसो पनि त्यसैसँग हुन्छ, खुसी पनि त्यसैसँग हुन्छ, सामान्य खालको चाहिँ कुराहरू पनि वाद विवाद पनि अथवा चाहिँ केही ऊ चाहिँ उही एउटै चुलोमा चाहिँ अगुल्डोहरू पनि नठोसिकन बल्दैन भने जस्तो चाहिँ बेला बेलामा श्रीमान श्रीमतीको बिचमा चाहिँ हुनसक्छ। तर एकछिन उही एकछिन चाहिँ उनले पनि चाहिँ ऊ गर्छिन्, मैले पनि चाहिँ केही कुरा चाहिँ भन्छु, अनि त्यसपछि ओहो उनले पनि चाहिँ ओहो मैले यसरी नगरेको भए त यस्तो खालको कुरो हुन्थेन होला नि भनेर चाहिँ उनले पनि सम्झिन्छन् र मैले पनि त्यही खालको ओहो म त घरको मूल अभिभावक हो, मूल चाहिँ मान्छे हो, मैले त सबैलाई समेटेर पो लिएर जानुपर्ने, उनीहरू त अलिकति चाहिँ मभन्दा त सानै मान्छे हुन् नि, ओहो यो त मेरो पनि कमी कमजोरी भयो होला, यो कुरो त सुधार्नु पर्ने, मैले पनि त्यो कुरो त नभनेको भए हुन्थ्यो होला भने जस्तो मलाई फिलिङ हुन्छ। अनि त्यसपछि चाहिँ यस्तो चाहिँ कुरो नगर मैया भनेर सम्झाएपछि चाहिँ एकछिनमा चाहिँ फेरि हाँसी खुसीसँग चाहिँ जिन्दगी अगाडि बढिहाल्छ।
तपाईँलाई लागेको तपाईँले महसुस गरेको होइन मेरी श्रीमतीको मेरी जीवन सङ्गिनीको यो चाहिँ बानी असाध्यै राम्रो छ, उनका धेरै बानीहरूमध्ये मलाई चाहिँ यो बानी साह्रै मनपर्छ भन्ने लागेको, उहाँको एकदम राम्रो बानी चाहिँ के छ त?
होइन यो विषयमा त मैले अघि नै भनिसकेँ, समाजमा होस् अथवा दाजुभाइमा होस् अथवा इष्टमित्र कुल कुटुम्बमा मारमा चाहिँ यो मेरो चाहिँ सम्बन्ध हो। कतिपय चाहिँ महिलाहरू अथवा के अरे गृहिणीहरूले चाहिँ आफ्नो पक्षको चाहिँ आफ्नो माइती पक्षको चाहिँ आयो भने अलिकति चाहिँ के अरे चाहिँ एकदम राम्रो सेवा सत्कार गर्ने र चाहिँ श्रीमानको पक्षको चाहिँ आयो भनेदेखि चाहिँ अलिकति चाहिँ अलि भावपूर्ण अलि भेदभावपूर्ण चाहिँ व्यवहार गर्ने चाहिँ खालको चाहिँ कतिपय चाहिँ समाजमा चाहिँ त्यस्ता खालका बिम्बहरू पनि देखिन्छन्। तर मेरो जीवनसाथीबाट चाहिँ त्यो चाहिँ खालको चाहिँ मैले अहिलेसम्म चाहिँ कमी कमजोरी चाहिँ महसुस गर्न पाएको चाहिँ छैन। त्यो सबभन्दा मेरो घरको गृहलक्ष्मीको रूपमा चाहिँ मैले त्यो रूपमा चाहिँ पाएको छु, किन भन्दाखेरि चाहिँ मैले चाहिँ कुनै पनि इष्टमित्रहरूलाई यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर अथवा कोही पाहुनाहरू आयो इष्टमित्रहरू चाहिँ आयो अथवा समाजमा कोही चाहिँ के गर्न पर्यो ल मेरो यस्तो पर्यो है उनले चाहिँ खाना बसालिराखेको अवस्था छ भने पनि ल म हिँडेँ है भनेर चाहिँ मैले छोडिदिएर चाहिँ जान्छु बरु उनले चाहिँ त्यो खाना बसालेको चाहिँ डर नसक्छ उनले चाहिँ व्यवसायमा मेरो चाहिँ उसमा चाहिँ ल ठिक छ तपाईँ जानुहोस् भनेर चाहिँ भन्छन् होइन उनको यो साथले गर्दाखेरि नै म आज चाहिँ यो सङ्घ संस्थादेखि लिएर सारा कुरामा चाहिँ मैले समय दिएर प्रजापति भनेर चाहिँ गर्ने अथवा आज फलानाको छोरो फलानाको नाति अथवा फलानाको घरको छेउको मान्छे हुँ म भनेर चाहिँ भन्न नपरिकन उनले पनि चाहिँ गौरी सापकोटा अथवा हाम्रा इष्टमित्रहरू जो कोही आयो भने पनि यो समाजमा आएर चाहिँ सोधिसकेपछि प्रजापति सापकोटा भनेर अथवा गौरी सापकोटा भनेर उनलाई भने पनि मलाई भने पनि चाहिँ समाजले चिन्ने खालको चाहिँ अवस्था यो सिर्जना भएको छ।
मान्छेको चाहिँ कमी कमजोरी पक्ष पनि हुन्छ नि, तपाईँले महसुस गर्नुभएको छ मेरो जीवन सङ्गिनीले यो चाहिँ बानी सुधार्नुपर्छ भनेर?
होइन त्यस्तो त अब अब फेरि चाहिँ एउटा दोष लगाए जस्तो होला होइन अब हो मेरो पनि चाहिँ सुधार गर्नुपर्ने चाहिँ कुराहरू चाहिँ धेरै हुनसक्छन् होइन
होइन यो त सबैको हुन्छ नि कमी कमजोरी पक्ष भने त
एउटा कुरा चाहिँ के हुन्छ भने होइन यसोको यसो गर्ने भनेर चाहिँ भन्यो भने कहिलेकाहीँ उनी पनि टेम्परमा छन् भने होइन यसोको यसो भनेर भन्छन् होइन मैले त जायज कुरो भनिरहेको छु उनले किन यो खालको चाहिँ गर्छिन् भनेर मैले भन्छु उनले पनि फेरि मेरो पनि चाहिँ जायज कुरो हो त भनेर भन्छन् यही कुरोमा चाहिँ अबेर मानौँ न अलिकति चाहिँ अनुशासनहीन भयो भनेदेखि चाहिँ मान्छे चाहिँ अथवा मानौँ न आफ्नो ट्र्याक छोडेर ऊ गरेको हो भने चाहिँ मान्छेले चाहिँ आफू जे भने पनि चाहिँ हस् भनेर चाहिँ भन्ने खालको हुन्छ उनी पनि गलत नहुने र म पनि गलत नहुँदाखेरि अब त्यही क्रममा कहिले काहीँ यसो ठ्याक्क ठुक्क परिहाल्छ।
यो चाहिँ ठ्याक्कै ठुक्क पर्दाखेरि श्रीमान श्रीमतीको बिचमा होइन यो कतिको लामो समय जान्छ एकैछिन हुन्छ कि अलिक बेर जान्छ
यस्तो हुँदैन एकछिन मानव एकछिन ठ्याकाठुक्क भयो अनि अब मानव कहिले काहीँ त्यस्तै चाहिँ भयो भने बढी चाहिँ उनी चाहिँ गर्न थालेन भने म तल झर्छु अथवा माथि तल छ भने माथि आउँछु अनि माथिबाट फेरि चाहिँ दुई मिनटमा तल जाँदाखेरि त्यो साम्य भइसकेको हुन्छ।
गौरीजी अलिकति माया प्रेमको विषयमा कुराकानी गरौँ न, श्रीमान श्रीमती भइसके पछाडि माया प्रेम होइन सद्भाव समीप्यता त भइहाल्छ, त्यसमा पनि कहिलेकाहीँ चाहिँ प्रजापतिजीले असाध्यै माया गर्दाखेरि आज मलाई मेरो श्रीमानले असाध्यै माया गर्नुभएको छ अघि पछि भन्दा अलि फरक खालको चाहिँ नि माया सद्भाव व्यवहार चाहिँ मैले अनुभूति गरेका छु आज के भएको छ र मेरो श्रीमानलाई भन्दाखेरि उहाँको त्यो स्वभाव त्यो बानी अथवा चाहिँ उहाँको त्यो माया दर्शाउने तरिका चाहिँ कस्तो हुन्छ?
उहाँ खुसी हुनुहुन्छ अब आफ्नो व्यवसायमा उहाँले भने जतिको सफल पाउनु भएको छ भने अनि त्यसपछि गएर अब कोही साथीभाइसँग एकदम रमाएर आउनुभएको छ भने अथवा उहाँले भनेको जस्तो भएको छ भने अथवा घरमा हामीले त्यस्तै वातावरण मिलाएर त्यस्तो काम गरिराखिएको छ भने प्रफुल्लै हुनुहुन्छ उहाँ चाहिँ एकदमै उत्तिखेरै हाँसेर आफ्नो सबै दुःखहरू बिर्सिनुहुन्छ फेरि त्यो टेन्सन लिनुहुन्न। खुसीको कुरो के छ भने जति तनाव भए पनि उहाँ चाहिँ आनन्दले निदाइदिनुहुन्छ निदाउँदाखेरि होइन सङ्घर्ष गर्नु पर्यो सबै कुरा त सबैको जिन्दगीमा आइलाग्छ तर दुःखको चाहिँ अप्ठ्यारोको महसुसै गर्नुहुन्न जुन बेला जे गर्नुपर्छ त्यो गर्नै पर्छ भनेर मलाई चाहिँ नबिर्सिने छेड के छ भने हस्पिटलमा आमा बित्नुभयो सासुमा अनि त्यतिखेर चाहिँ सबैजना रुवावासी भयो बसी अब त्यो उहाँले चाहिँ के सोच्नु भयो ए हामी रोएर मात्रै जितिँदैन अब यो हुने प्रकृतिको नियम हो हुन्छ अब हुन्छ भन्ने नै थाहा थियो हस्पिटल ल राखिसकेको थियो गाह्रो थियो अब त्यसो भएपछि हामी अब यसरी चाहिँ भाव व्यवहार भएर चाहिँ लडिराख्नु हुँदैन भाइ उठ अब आमालाई चाहिँ बरु अरूलाई चाहिँ छुन नदिउँ
हजुर
हामीले सम्हालौँ भनेर दुई भाइ कान्छो भाइ शशिधरलाई लिएर उहाँ चाहिँ आमालाई सम्हालेर गएर चाहिँ बस्नुभयो अरू त्यहाँ आफूभन्दा माथिको दुईवटा दाइहरू पनि उहाँ चाहिँ रोएरै बसिराख्नु भएको थियो डेढ दुई घन्टासम्म एकदम हस्पिटल नै बज्ने गरी तर उहाँले धैर्य लिनुभयो जुन बेला जे गर्नुपर्छ त्यसमा चाहिँ सोच्न सक्नुहुन्छ भन्ने चाहिँ मैले अहिलेसम्म पाएको छु र धेरै खुसीमा चाहिँ खुसी चाहिँ धेरै हुनुहुन्छ उहाँ दुःखी भन्दा नि त्यो चाहिँ मेरो चाहिँ राम्रो पछि हो उहाँको चाहिँ
कहिलेकाहीँ चाहिँ कहिलेकाहीँ चाहिँ रिसाउँदाखेरि हुन्छ नि बुढाबुढीमा चाहिँ कहिलेकाहीँ ठ्याकठुक हुन्छ अघि भन्नुभयो कहिलेकाहीँ रिसाउँदाखेरि तपाईँसँग कुनै कुरामा चाहिँ चित्त नबुझ्दाखेरि उहाँको स्वभाव उहाँको चाहिँ नि त्यो व्यवहार कस्तो हुन्छ त?
यस्तो हुन्छ त्यसमा चाहिँ उहाँ कहिले रिसाउनुहुन्न है म सँगसँगै सधैँ भयो भने कुनै टाढै गर्छु भने पनि उहाँ रिसाउनुहुन्न फोनमा कन्ट्याक्ट भइरहेको छ तर यहीँ केही काम गर्दै क्रममा पनि सामान्य तरिकाले मेरो चाहिँ कमजोरी भनेको म अलिकति ढिलो स्वभावको छु उहाँ चाहिँ एकदम खरो स्वभावको हुनुहुन्छ यति मात्रै हो हाम्रो दुईजनाको नमिल्ने कुरो चाहिँ मैले चाहिँ गर्न लागेको कामलाई ढिलो भए पनि त्यसलाई चाहिँ कहिलेकाहीँ त भने जस्तो हुँदैन कुनै ठाउँमा पुग्दाखेरि सोचेको जस्तो हुँदैन हजुर आएर अहिले डेढ घन्टा जति वेट गर्नुभयो त्यस्तो त हुन्छ नि काम गर्ने क्रममा.
हो
त्यस्तै भएर चाहिँ म अल्मलिन पऱ्यो भने त्यतिखेर मात्रै हो हाम्रो चाहिँ मनमुटाव हुने. अहिलेपछि चाहिँ हामी कुनैमा पनि एक अर्कामा काम मन नपर्ने, यसले यस्तो गरेर मलाई दुःख भयो भने अथवा यो कुरा सुधार्दै हुन्थ्यो भने होइन अगाडि आइसकेपछि चाहिँ भोलि हुन्छ उहाँको पछाडि चाहिँ काम गर्न गएको कुरालाई चाहिँ अलिकति मैले त्यो सम्झाउँ जरी चाहिँ हाई टेम्परमा आइसक्नुहुन्छ कि. त्यो भएर चाहिँ हाम्रो चाहिँ मनमुटाव हुने चाहिँ थोरै समयको लागि त्यति हो, नत्र भने धेरै खुसी छ. हाम्रो जिन्दगी जस्तो त छैन होला सबैको जस्तो लाग्छ, किनभने हरेक कुराका चाहिँ सफल पक्षहरू छन् होइन. मान्छेहरूको घरमा अब छोरा मान्छे भनेर नि धेरै तरिकाबाट जिएका छन् महिलाहरू. मैले आज के समूह चलाएर हिँडेको छु, प्रत्येक घरको चाहिँ महिलाहरूको चाहिँ समस्या चाहिँ मलाई लगभग थाहा भइसके होइन. कोही बेलुका निस्किन मान्दैनन्, कोही दिउँसो जान पाइँदैन, त्यो घरको वातावरण त्यस्तो भएको हुन्छ अनि त्यसले गर्दाखेरि हामीले मिलाएर लगाएको हुन्छौँ अनि त्यसले गर्दा सबै जानिएको छ. त्यसमा चाहिँ हाम्रो चाहिँ त्यति हो.
प्रजापतिजी,
हजुर,
तपाईँले महसुस गर्नुभएको छ श्रीमतीले चाहिँ अघि पछि भन्दा अलि फरक खालको माया, अलि भिन्दै खालको माया. उहाँ चाहिँ एकदम खुसी हुँदाखेरि, प्रसन्न हुँदाखेरि श्रीमतीको चाहिँ नि स्वभाव, उनको माया अथवा चाहिँ माया दर्शाउने व्यवहार चाहिँ यस्तो हुन्छ भन्ने महसुस गर्नुभएको छ?
होइन, मैले त सदा सर्वदा नै चाहिँ पाइराखेको अवस्था छ. मानौँ न म बढी चाहिँ अलिकति मेरो अलिक खरो खालको स्वभाव भएको हुनाले अलिकति टाइम टेबलले चाहिँ पानी पनि चाहिँ खाएन भनेदेखि चाहिँ मलाई चाहिँ गाह्रो हुन्छ, स्वास्थ्यमा असर पर्न सक्छ. अब मानौँ न पानीको चाहिँ पनि कमी हुनसक्छ भनेर उनीदेखि अलिक म टाढा गएर बस्नु पऱ्यो भने पनि मलाई चाहिँ पानीको अभाव भइरहेको हुन्छ, कम भइरहेको हुन्छ. उनले चाहिँ चाहे बिस्तारामा भएको अवस्थामा होस्, चाहे पसल्नु भएको अवस्थामा होस्, जहाँसुकै जहिले सुकै पनि. फेरि अर्को कुरो चाहिँ कहिलेकाहीँ सानातिना कुराहरूमा चाहिँ यसो भनामन भइहाल्यो भने पनि त्यो भयो मात्रै, अरू कुरो चाहिँ त यथास्थितिमा चलिरहन्छ. र अर्को कुरो, जिन्दगी भनेको चाहिँ सङ्घर्षै सङ्घर्षको सङ्गाल हो. सङ्घर्ष गर्नलाई चाहिँ हामी पछाडि चाहिँ पर्नु हुँदैन, सङ्घर्ष गर्नलाई हामी कुनै पनि अप्ठ्यारो चाहिँ मान्ने अवस्था चाहिँ हुँदैन. उनी पनि त्यही खालको सोचमा छन् र म पनि त्यही खालको सोचमा भएको कारणले गर्दाखेरि चाहिँ हामी आज जिरोबाट चाहिँ काम गरे मान्छे आज एउटा दाम त धेरै कमाउन सकिएन होला, सायद दामकै पछि लागेको भएदेखि 2-4 करोड कमाइन्थ्यो होला. तर दामको साथसाथै पनि नाम पनि चाहिँ कमाउनुपर्छ भन्ने खालको उनको पनि उद्देश्य र मेरो पनि त्यही खालको उद्देश्य भएको कारणले गर्दाखेरि चाहिँ हरेक ठाउँमा चाहिँ मानवलाई चाहे म हिजो विद्यार्थी जीवन नै छँदैखेरि पनि सामाजिक सेवामा चाहिँ सामाजिक काममा चाहिँ निरन्तर रूपमा लागिरहेँ र अहिले पनि चाहिँ मानवन चाहिँ मैले यहाँ तपाईँहरूलाई चाहिँ भन्दाखेरि चाहिँ मैले सीमित खालका चाहिँ एउटा अहिले पनि म आबद्ध भइराखेका सङ्घ संस्थाहरू चाहिँ मात्रै गरिरहेको छु. कति सङ्घ संस्थाहरू त मैले यहाँ नाम पनि चाहिँ लिएको छैन. अब अर्को कुरो चाहिँ मेरो चाहिँ दाजुभाइ इष्टमित्र कुलकुटुम्बमा अंश बन्डादेखि लिएर चाहिँ मानवमा चाहिँ सामान्य खालको घर झगडा अथवा चाहिँ जे सुकै परोस् त्यो खालको चाहिँ ठाउँमा चाहिँ हामी पुगेर चाहिँ समस्या
सहभागिता जनाउनु भएको छ. अलिकति सन्तानको विषयमा कुराकानी गरौँ न, छोराछोरी कति हुनुहुन्छ?
हाम्रो चाहिँ दुईवटा, एउटा बाबु एउटा नानी हुन्. उत्सव सापकोटा छोराको नाम, छोरीको नाम उषा सापकोटा.
जस्तो यो सन्तान जन्माउने विषयमा तपाईँहरू बिचमा होइन, बच्चा चाहिँ कहिले जन्माउने, कति वर्षको अन्तर पारेर जन्माउने, के जन्माउने भन्ने विषयमा चाहिँ छलफल, एउटा चाहिँ नि सल्लाह अथवा चाहिँ एउटा योजना भयो कि भएन?
होइन, हाम्रो चाहिँ त्यो चाहिँ भएकै हो. अब खास गरी एउटा यो स्वास्थ्यको हिसाबले हरेक हिसाब किताबले चाहिँ 5 वर्षको अन्तर पारेर चाहिँ जन्माउनु पर्छ भन्ने चाहिँ खालको मान्यता चाहिँ हो. तर फेरि हामी चाहिँ एउटा काम पनि गर्नु पऱ्यो र बच्चा बच्चीलाई हुर्काउनलाई पनि लामो समय चाहिँ ग्याप रहँदाखेरि चाहिँ हामीलाई चाहिँ अप्ठ्यारो चाहिँ स्थिति चाहिँ हुनसक्छ. बरु चाहिँ बच्चा बच्ची चाहिँ बरु चाहिँ भइहाल्यो भनेदेखि चाहिँ उनीहरूलाई चाहिँ हुर्काउन चाहिँ एउटा निश्चित समय उनीहरूको कमसेकम चाहिँ खान सक्ने, स्कुल जान सक्ने भइसकेपछि अनि फेरि हामी आफ्नो काम गर्नलाई चाहिँ सहज हुन्छ भन्ने खालको हिसाबले 52 सालको चाहिँ बाबु, 54 सालको नानी हुन्. अहिले यी दुइटै बाबुको चाहिँ इलेक्ट्रिकल इन्जिनियरिङ सकेर अहिले चाहिँ सानो काममा चाहिँ लागेको छ. नानी पनि चाहिँ स्टाफ नर्स सकेर पुरानो मेडिकल कलेजमा चाहिँ जब गरिराखेकी छन्. फेरि अनुशासनमा चाहिँ एउटा मानव न चाहिँ त्यो खालको भए पनि आज चाहिँ एसएलसी पास गर्दा बित्तिकै घामड खालको चाहिँ भएर मलाई यो चाहिन्छ, यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ भनेर भन्ने खालको चाहिँ हुन्छन् भने अहिले चाहिँ मानव न चाहिँ छोराछोरीले चाहिँ होइन, बुवा आमालाई चाहिँ यो आवश्यकता छ, हामीले चाहिँ यो गर्नुपर्छ, यो हाम्रो कर्तव्य हो भन्ने चाहिँ खालको सोचमा छन्. र अहिले चाहिँ मैले छोरालाई पनि चाहिँ धेरै साथीहरू अथवा इष्टमित्रहरू चाहिँ विदेश पलायन भइराखेको छ हिसाबमा बाबु के अरे हामीलाई बस्नको बासको व्यवस्था छ खाने गाँसको व्यवस्था जसरी पनि गर्न सकिन्छ नेपालमै बसेर योगदान गर्न सक्नुपर्छ हामीले यत्रो सङ्घर्ष गरेर तिमीहरूलाई चाहिँ एउटा इङ्ग्लिस मिडियमबाट पढाएर बोर्डिङबाट पढाएर आज चाहिँ एउटा योग्यता हासिल गर्नेसम्म चाहिँ पुर्याइसक्यौँ भने भोलि हामी बुढेसकालमा चाहिँ पनि हामी यत्तिकै चाहिँ एउटा शरणार्थी शिविरमा बसे जस्तो खालको अवस्थामा अथवा वृद्धाश्रम मा गएर बस्नुपर्ने र तिमीहरू चाहिँ विदेश पलायन भएर चाहिँ गर्दाखेरि यो हाम्रो चाहिँ जिन्दगीको सार्थक हुँदैन दुःख सुख जे हुन्छ जतिसुकै मेहनत गरे पनि घर परिवारसँगै बसेर चाहिँ नेपालमै बसेर सेवा गर्ने चाहिँ खालको चाहिँ गर्नुपर्छ र सँगै बस्नुपर्छ भन्दाखेरि त्यो कुरो स्वीकार गरेको अवस्था चाहिँ छ
गौरीजी
हजुर
जस्तो चाहिँ आजभोलिको नवदम्पतिहरूको लागि पनि होइन यो बच्चा जन्माउने विषयमा चाहिँ बच्चा कहिले जन्माउने कति वर्षको अन्तर पारेर जन्माउने के जन्माउने भन्ने विषयमा श्रीमान श्रीमतीको बिचमा चाहिँ एउटा सल्लाह हुनु एउटा योजना हुनु एक किसिमको चाहिँ नि छलफल हुनु कतिको आवश्यक छ जस्तो लाग्छ नि तपाईँलाई
एकदमै आवश्यक छ अब हाम्रो आमाहरू हजुरआमाहरूले धेरै सन्तान जन्माएर उहाँहरूको जिन्दगी नै त्यही सन्तान हुर्काउँदैमा कमाएर सबै त्यसैमा लगानी गर्दैमा सिद्धिएको कुरा हामीले देखेरै आएको भोगेरै आएको हामी चाहिँ दुई परिवार गरेर 12 भाइ बहिनी हुर्केको हो त्यसले गर्दाखेरि वास्तवमा सुखको दिन आनन्दको दिन कुनै दिन भएन जति कमाइने अहिले हामीले थोरै कमाइने बचाउन सक्यौँ भने हाम्रा बा आमाहरूले हजुरआमाहरूले चाहिँ कमाएको जति चाहिँ सन्तानलाई हुर्काउँदै खुवाउँदै पाल्दै लत्ता कपडा किनिदिँदैमा गयो होइन त्यसले गर्दाखेरि सक्षम बाबुआमा हुनको लागि छोरछोरी थोरै हुनु नै अनिवार्य नै छ र देशको लागि पनि धेरै चाहिँ खेप्न सक्ने देशको स्थिति पनि छैन जन्माएर मात्रै भएन हुर्काएर फेरि त्यसलाई रोजगार दिनु पनि पर्छ त्यसको लागि पनि एकदमै थोरै सन्तानको लागि श्रीमान श्रीमती सल्लाहको लागि मिलिमतोको लागि अति नै हाँचेको चाहिँ अवस्था छ
प्रजापतिजी तपाईँहरू वैवाहिक बन्धनमा बाँधिदेखि यहाँसम्म आइपुग्दाखेरि होइन धेरै कुराहरू भोग्नुभयो धेरै कुराहरू मनन गर्नुभयो तपाईँको बुझाइमा तपाईँको भोगाइमा समग्र यहाँको दाम्पत्य जीवनलाई हेर्दाखेरि यो श्रीमान श्रीमती भन्या के रहेछ जीवनसाथी भन्या के रहेछ
वास्तविक जीवनसाथी भनेको यो हरेक पाइलै पछि कानमा कान र साथमा साथ मिलाएर चाहिँ जाने सक्ने एकले अर्काको चाहिँ समस्या अथवा उसलाई यो कति चाहिँ समस्या छ उसलाई कति समस्या परिरहेछ त्यहाँ त्यो काम गरिरहेछ भने उसलाई चाहिँ मैले पनि सपोर्ट गर्नुपर्छ सहयोग गर्नुपर्छ उनले गरेको काम मेरो काम हो र मेरो काम उनको काम हो भन्ने खालको चाहिँ दुवैले चाहिँ एक आपसमा बुझ्न सक्यो भने जीवन सार्थक पनि छ र जीवनसाथी भनेको पनि वास्तविक अर्थ त्यही हो
कस्तो खालको जीवनसाथी भयो भने चाहिँ जीवन सुखमय हुन्छ जीवन चाहिँ सहज हुन्छ भन्ने यस्तो लाग्छ तपाईँलाई
जीवनसाथी त अब हाम्रै चाहिँ राम्रो लाग्छ किनभने सबैको हेर्दाखेरिमा यस्तो त्यसमा पनि के छ भने पहिलाको जस्तो अब महिलाहरू भएर पढे लेखेको हुन्थेन होइन अनि त्यसले गृहिणी मात्रै भएर बस्नु पर्थ्यो त्यसको लागि चाहिँ उनीहरूको जिम्मेवारी त्यति हुन्थ्यो श्रीमानहरू कतै गएर व्यवहार गरेर आइसकेपछि थकान भएर सबै भए पनि उनीहरूकै सेवा सत्कारमा मात्रै महिलाहरूको जिन्दगी जान्थ्यो भने अहिलेको महिलाहरू सक्षम छन् जे पनि उहाँहरूले गरेको जति हामीले पनि गर्न सक्छौँ त्यसले गर्दा हरेक ठाउँमा साथ दिँदाखेरि होला उहाँहरूलाई सन्तुष्ट पुर्याउन नसकेको होला हरेक कुरामा स्याहार सुसार नपुगेको होला तर पनि हामी चाहिँ कमजोर छैनौँ गर्नुपर्ने काममा भाग लगाउनुपर्ने कुनै पनि चिज छैन अब हिसाब किताबदेखि सबै कुरा हामीले पनि सक्छौँ भने अब घरमा बाढीचुडी गरियो भने अब त्यसमा मनमुटाप पनि नभइकन काम पनि सबै अघि बढ्छ त्यसले गर्दाखेरि त्यस्तो खालको जीवनसाथी हुनुपर्छ कि कसैले कसैलाई नहेपोस् होइन सबजना अघि बढ्नुपर्छ सबैको हो यो काम यो जीवन यात्रा हो यसको लागि संसारै सोच्नु पनि हुँदैन किनभने छोरछोरी भनेर हिरिकै हुनु नि हुँदैन जिन्दगी आफ्नो आफ्नो हुँदो रहेछ मात्रै तिनीहरूलाई अनुशासनमा अगाडि बढाएर उनको चाहिँ उनीहरूको कमाइ उनीहरूले खाउन् र छि फलानाले छोरछोरी नराम्रो रहेछन् भन्ने सुन्न नपरे हामी सन्तोष छौँ होइन त्यति नै हुनपर्छ जति सम्पत्ति कमाए पनि त्यो छोड्ने नै रहेछ होइन बरु नाम हो सबैभन्दा ठुलो चिज होइन र कसैको स्वार्थमा नराखिकन कसै काम गर्न सक्यो भने त्यो नै ठुलो चिज रहेछ भन्ने कुरा बुझ्छु मैले
तपाईँहरूसँग यसरी यो कुराकानी गर्दै गर्दाखेरि यसरी दाम्पत्य जीवनको अनुभवका बारेमा कुराकानी गर्दै गर्दाखेरि यति बेला यो आवाजलाई सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत तमाम श्रोता आफन्तले प्रत्यक्ष सुनिरहनु भएको छ ती रेडियो सुनेर बस्नुहुने तमाम श्रोता आफन्तलाई तपाईँहरूको दाम्पत्य जीवनको अनुभवबाट, तपाईँहरूको भोगाइबाट होइन, के सल्लाह सुझाव, के शुभकामना दिन चाहनुहुन्छ त?
सबभन्दा त के अरे, श्रीमानले श्रीमतीको र श्रीमतीले श्रीमानको चाहिँ के छ वास्तविक कुरो चाहिँ मानवन चाहिँ उहाँलाई कति चाहिँ पीडा छ, अथवा कति चाहिँ मेहनत छ, अथवा कति चाहिँ साह्रो गाह्रो कसलाई चाहिँ के परिरहेछ भनेर एक आपसमा चाहिँ बुझिदिने चाहिँ खालको चाहिँ भयो भने चाहिँ सहज हुन्छ र सही खालको चाहिँ काम के हो मानवन कार्ययोजना बनाएर चाहिँ नहिँडेसम्म मान्छे चाहिँ कुनै पनि चाहिँ काममा सफल हुन सक्दैन भनेर चाहिँ भनिन्छ। वास्तविक यो ध्रुव सत्य कुरा हो। कुनै पनि काम गरिन्छ भने हिजोको बुढाबुढीहरूले चाहिँ भनेको चाहिँ कुरा सुनिन्थ्यो, हुने सयको बेलकै महत्त्व नहुने सयको महत्त्व नझोतो भनेर चाहिँ भन्नुहुन्थ्यो। त्यो वास्तविक के रहेछ भने भोलि हामी के काम गर्ने, भोलिको चाहिँ काम चाहिँ के गर्ने भनेर मानवले एउटा दैनिक कामलाई पनि एउटा सेड्युल बनाएर चाहिँ काम गर्नुपर्छ भने मानव हाम्रो जिन्दगीभरलाई चाहिँ मानव चाहिँ के कसरी चाहिँ लैजाने, मानव एउटाले चाहिँ घर बनाउने भनेर भन्यो, एउटाले चाहिँ उहाँ घडेरी किन्ने भन्यो, एउटाले चाहिँ उता गर्ने भन्यो भने त्यो खालको चाहिँ हिसाबले चाहिँ घरमा चाहिँ झगडा दुनियाँदार हुने। मैले यसो गर्ने भनेर चाहिँ भने अनि उनले पनि एउटा तर्क राख्छिन् अनि दुवैको तर्क गर्दाखेरि कुन उपयुक्त हो त भनेर चाहिँ त्यसलाई चाहिँ ऊ गरेर सरसल्लाह गरेर चाहिँ गरेपछि दुवैको होस्टेमा हैँसै हुन्छ, सबैको बल लाग्छ र यसरी नै सबैले चाहिँ यसरी लिएर जानुभयो भने जिन्दगी चाहिँ सफल हुन्छ भन्ने चाहिँ लाग्छ।
गौरीजी, अबको चाहिँ बाँकी दाम्पत्य जीवन के गरी बिताउने, कस्तो गरी बिताउने भन्ने विषयमा चाहिँ कस्तो प्लान के सोचिरहनु भएको छ?
यसको लागि चाहिँ अब अहिलेसम्म हामीले छोरछोरीलाई राम्रो बनाउने होइन, उनीहरूको पढाइलाई चाहिँ कुनै दिन बाधा अवरोध नआओस् भनेर बच्चा सानो हुँदाखेरि पनि व्यवसायमा लाइयो, किनभने भोलि बच्चाहरूले पढाउनको लागि आवश्यक पर्ने धनहरू कमाउन सकिएन, मसँग पैसा छैन, तैँले यो पढ्न खोजिस् भनेर चाहिँ भन्न नपरोस् छोरछोरीको लागि भनेर हामीले त्यहाँबाट व्यवसाय सुरु गरेका हौँ। अहिलेसम्म हामी धेरै नै राम्रोसँग अगाडि गइरहेका, पैसा धेरै नभने सबै कुरामा राम्रो छ। सबभन्दा मुख्य लक्ष्य भनेको के हो भने हामीले जन्माएका सन्तानहरू भोलि गएर अहिलेको माहौल यस्तो छ, अब यस्तो नराम्रोमा कुलतमा फसेर धेरै सन्तानहरूबाट बाबामा पीडित छन् होइन, बाहिर देखाउँदा अगाडि केही भन्न नमिल्ने, भित्रभित्र पीडा भएर क्यान्सरले चाहिँ शरीर खा जस्तो खा, यो चाहिँ एकदम समाजको विकृति हो। त्यसबाट तर्काएर छोरछोरीलाई कम्तीमा पनि 15 वर्षबाट 21 वर्षसम्म एकदम कन्ट्रोलमा राखेर अथवा तिनीहरूलाई नराम्रो नगराइकन उनीहरूसँग सहकार्य गरेर साथी भएर अगाडि गएपछि र छोरछोरी 21 वर्ष कटेपछि आफ्नो मेसोमा लाग्छन्, त्यसपछि चाहिँ राम्रो हुन्छ भन्ने कुराबाट चाहिँ हामी चाहिँ त्यही शिक्षाबाटै अगाडि बढ्यौँ, हामीले त्यसरी नै बनायौँ बच्चाहरू। अबको कुरो त ईश्वर भरोसा होइन, सबैतिर हुन्छ, त्यसले गर्दाखेरि अझै पनि हामीलाई चाहिँ अब चाहिँ के छ भने ठिक छ, अब आफूलाई चाहिँ आवश्यक पर्न बेलुका बिहान के जोडौँ भन्नु छैन, अब चाहिँ छोरछोरीले आफ्नो लागि बाटो टेक्दियो भने समाजसेवा गरेर समय बिताउने चाहिँ एकदम लक्ष्य छ, कसैको अब्जस नलिकन स्वार्थी नबनिकन समाजको लागि काम गर्नलाई चाहिँ एकदम सोख छ मेरो।
प्रजापति जी,
हजुर, अझै हाम्रो चाहिँ एउटा दुईवटा कर्तव्य बाँकी छ के अरे, यी उनीहरू चाहिँ काममा त चाहिँ लागिसके, अब यिनीहरूको चाहिँ राम्रो चाहिँ खालको असल खालको चाहिँ दाम्पत्य जीवनको सुरुवात गराइदिने, त्यति गराइदिइसकेपछि धार्मिक र सामाजिक क्षेत्रमा चाहिँ दुवैजना चाहिँ उनको पनि इच्छा छ र म पनि चाहिँ के अरे, म हिजोदेखि नै विद्यार्थी जीवनदेखि नै अथवा चाहिँ उसमा उयो सामाजिक काममा र चाहिँ समाजमै घुलमिल हुँदै चाहिँ आइराखेको चाहिँ हुँदाखेरि अबको जिन्दगी पनि त्यसरी नै बिताउनु र भोलिका दिनको लागि चाहिँ पनि अहिले बाटो चाहिँ तयार पार्नुपर्छ भन्ने खालको उद्देश्यका साथ सामाजिक सङ्घ संस्थाहरू मठ मन्दिरहरूमा लक्ष्मी वैकुण्ठनाथ मन्दिरमा पनि चाहिँ म विद्युत व्यवसाय सङ्घको अध्यक्ष हुँदाखेरि त्यहाँ ल्याएर के अरे स्टेसनरी सामग्री वितरण गरिएको थियो, अनि अब माडीमा चाहिँ भयो, अब यो शिवालय मन्दिरमा भयो, यो राधाकृष्ण मन्दिरमा भयो, हरेक ठाउँमा चाहिँ अब उहाँ शारदानगरको लक्ष्मीनारायण मन्दिरमा भयो होइन, हरेक ठाउँका मठ मन्दिरहरूमा चाहिँ के अरे एउटा धार्मिक क्षेत्रमा चाहिँ काम गर्ने र सामाजिक क्षेत्रमा नै काम गर्ने उद्देश्य चाहिँ मेन मूल मर्म भनेको हाम्रो चाहिँ त्यही नै हो।
अब हामी यो कुराकानीको अन्तिमतिर पनि छौँ, यो कुराकानीलाई यतै टुङ्ग्याउनु पर्छ होइन, अन्त्यमा चाहिँ यसो केही भन्न मन लागेको कुरा भन्नु लागेको तर छुटेको बिर्सेको त्यस्तो कुरा केही छ कि?
वास्तवमा यसमा चाहिँ केही छैन र समग्र चाहिँ रेडियो चाहिँ सुन्नुभएका सम्पूर्ण श्रोतागणहरूलाई वास्तविक सुख भनेको घर परिवारलाई मिलाएर लिएर जान सक्यो। पहिलो कर्तव्य भनेको चाहिँ घर परिवारलाई मिलाएर चाहिँ एउटा सबै हाँसी खुसी चाहिँ भएर चाहिँ जिन्दगी जिउनु र त्यसपछि चाहिँ बल्ल गाउँघर समाज छिमेकहरू चाहिँ एउटा मेलमिलापूर्ण भाव वातावरणमा चाहिँ बनाउन सकियो भने नै बल्ल देश निर्माण चाहिँ विकास हुनसक्छ भन्ने चाहिँ जस्तो लाग्छ।
गौरीजी
हजुर, यो रेडियोले चाहिँ अब धेरै राम्रो काम गरेको छ किनभने यसरी चाहिँ प्रत्येक जोडीहरूको भावले चाहिँ राम्रो सन्देश छर्छ कि नराम्रा कुराहरू पनि निकालिन्छ, यो त फलानुमा पनि हुँदो रहेछ भने यस्तो रहेछ, नराम्रोलाई फालेर राम्रो बनाएर जानुपर्छ, नराम्रोले सिकाएर शिक्षा लिनुपर्छ, त्यसलाई राम्रो बनाउनुपर्छ। यो रेडियोले चाहिँ धेरै राम्रो चाहिँ काम गरेको रहेछ। विजयएफएमलाई चाहिँ धेरै धेरै धन्यवाद छ। यसले चाहिँ अहिले चाहिँ समाचारहरूले धेरै देशलाई अगाडि लैजानको लागि हरेक बलात्कारका घटनादेखि हिंसाका घटनादेखि बाहिर ल्याएर यो देशलाई उठाउन खोजिरहेको छ। यसले सफल हुन्छ, यो चाहिँ उसमा अहिले निर्मलाको हत्यामा पनि यो समाचार नभइदिएको भए यस्ता हत्या त कति भए त्यही भएर यो समाचारहरूलाई चाहिँ धेरै धेरै धन्यवाद छ। देशको विकासको एउटा आँखा नै यही हो, यसरी धेरै राम्रो छ, यसलाई चाहिँ धेरै धेरै धन्यवाद छ। श्रोताहरूलाई पनि अब हाम्रा कुराहरूबाट राम्रा पक्षहरू नराम्रा पक्षहरू जे भए पनि राम्रोसँग अगाडि बढ्नको लागि चाहिँ धन्यवाद दिन्छु।
हुन्छ, कार्यक्रममा सहभागी बन्नुभयो, आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भयो, तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद छ। तपाईँहरू बिचको यो माया, यो प्रेम, यो सद्भाव, यो समीप्यता अझै गहिरिँदै जाओस्, अझै राम्रो हुँदै जाओस्। तपाईँहरूको सफल र सुखमय दाम्पत्य जीवनको मेरो तर्फबाट धेरै धेरै शुभकामना छ। अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ।
हस्, धन्यवाद।
आजको कार्यक्रम जीवनसाथीमा हामीले भरतपुर महानगरपालिका वडा नम्बर 4 धर्मचोक लङ्कु चितवनमा बस्नुहुने प्रजापति सापकोटा र गौरी सापकोटासँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गऱ्यौँ। उहाँहरूसँग गरिएको यो कुराकानीसँगै आजका लागि कार्यक्रम जीवनसाथीको निर्धारित समय यहीँ सकिन लागेको छ। अर्को हप्ताको आइतबार ठिक यसै समयमा नयाँ दम्पतिसँगको कुराकानी लिएर हामी पुनः आउनेछौँ। तबसम्मका लागि कार्यक्रमबाट प्रविधिका राजेन्द्रसँगै म गोकुल मोहित भण्डारी पनि बिदा हुन्छु। नमस्ते, तपाईँको यो साता शुभ रहोस्।